وسلم, not have unnecessary things, worldly benefits. The person starts fighting and arguing, otherwise the person's strength will go away. Even in deen matters, to argue and to fight with one another, this completely destroys a person's deen. Nabi sallallahu alayhi wa sallam says, Al-Halifa, it shaves off a person's deen. If a person wants to fight regarding matters of deen, leave the person. Say, Assalamu alaikum, and leave that person. Go away. And forward. This is the system of Allah subhanahu wa ta'ala. And Allah's system is such, بِأَنَّ اللَّهَ لَمْ يَكُمُ غَيْرًا نِعْمَةً أَنْعَمَهَا عَلَىٰ قَوْمٍ حَتَّى يُغَيْرُ مَا بِأَنفُسِهِمْ. If Allah has given any nation, any bounty, any favor, Allah has given them peace of mind, Allah has given them security, Allah has given them wealth. But when they will go against the commands of Allah subhanahu wa ta'ala, and they change the qualities within themselves, they choose kufr and disbelief, and they are not prepared to accept the to the people of Islam, to the message of deen, Islam wants to spread in the whole world, bring peace in the world. Those people who are a barrier, who are stopping it, because of that jihad has been stipulated in deen. So that is why Allah subhanahu wa ta'ala is saying, if they want to make peace, then a person must make peace. There is no problem with it at all. And then Nabi sallallahu alayhi wa sallam is commanded, حَرِّذِ الْمُؤْمِنِينَ عَلَى الْقِتَالِ. Encourage the believers to fight. Thereafter Allah subhanahu wa ta'ala mentions about the great virtues of the muhajirin and ansar, those who had left their homes for the pleasure of Allah subhanahu wa ta'ala, and those who had given them place in their own homes. Allah subhanahu wa ta'ala says they are friends of one another. أُولَٰئِكَ هُمُ الْمُؤْمِنُونَ حَقَّ. They are the ones who have got true iman, and Allah has given them great promises in this world. The next surah is called Surah Tawbah, and in this surah, the one feature is the Muslim people will be living, and they must go out because they had caused great harm to Islam, the message of Islam. So Allah subhanahu wa ta'ala says that how can we have a pact with these people when they broke their pacts. They did not care about family ties also. They did not care about their pacts. And they see certain things with their mouth, but their hearts are not prepared to accept it. They will try to cause harm to the Muslim people. They perform their salah, they give their zakat, and they only fear Allah subhanahu wa ta'ala. Allah subhanahu wa ta'ala says, but despite staying in the masjid, they don't regard this as the only thing. The jihad and fighting in the path of Allah subhanahu wa ta'ala is much, much more superior. لا يستوون عند الله. Those who are only remaining in the masjid and they are not sacrificing their lives, they can never ever be equal in the sight of Allah subhanahu wa ta'ala. Thereafter Allah subhanahu wa ta'ala says, that even your own view than Allah subhanahu wa ta'ala and Rasul sallallahu alayhi wa sallam and striving in the path of Allah subhanahu wa ta'ala, and at that time jihad was farz upon the Muslim people. It was compulsory for them to go out in the path of Allah subhanahu wa ta'ala. Hijrat also was compulsory. It was farz ayn. In actual fact, it was an alamat and a sign of iman. If a person did not go for hijrat, he wasn't regarded as a Muslim also. So Allah ta'ala says, this is for the farz. Then this money will be taken. فَتُقْوَى بِيَا جِبَاهُهُمْ وَجُنُوبُهُمْ وَظُهُورُهُمْ. It will be taken and branded on his forehead and on his side and on his back, and it will be said to a person, this is what you will see for yourself. Now taste the punishment of Allah subhanahu wa ta'ala. Thereafter Allah subhanahu wa ta'ala mentions about the months of the year which Allah ta'ala has made for the mujahideen, especially 4 months of the year. Allah has given them rest. They must not fight in those months until going out for the battle of Tabuk. So Allah ta'ala has commanded Nabi sallallahu alayhi wa sallam and Sahaba radiallahu anhu to go out. There was a very, very big army of Muslim people, and they had gone out in the path of Allah subhanahu wa ta'ala. There were many, many munafiqs and hypocrites who were not prepared to go out in the path of Allah subhanahu wa ta'ala. So Allah in great detail mentions the reasons why they are not going out in the path of Allah subhanahu wa ta'ala. And these about 5 reasons Allah ta'ala mentions. How do you know that this person is a sahabi or is a munafiq? Maybe he was a munafiq, like the Shia say. So the answer to it is in the Quran Sharif, Allah has declared that those people who are taking part in the jihad, they are definitely sahaba radiallahu anhu. Allah has mentioned, Allah has forgiven them, Allah has given them this rank, Allah has given them this status. So till the day of Qiyamah, no one can ever put a finger on sahaba radiallahu anhu that this wasn't a sahabi. Jihad was the differentiating factor in the part of Allah subhanahu wa ta'ala. And there are some people who will make excuses. Those who will make excuses, they will come to you with funny, funny things. Eventually they will get a punishment. But there are certain sahaba radiallahu anhu who came to Nabi sallallahu alayhi wa sallam and they were crying. تَوَلَّوْا وَأَعْيُنُهُمْ تَفِيدُ مِنَ الدَّمِعِ حَزَنًا أَلَّا يَجِدُوا مَا يُنْفِقُونَ. They never have any means at all to go out in the path of Allah subhanahu wa ta'ala. They came crying to Nabi sallallahu alayhi wa sallam. Allah says there is no blame upon
them. چنا کیا جاتا ہو یعنی نفلی صدقات اور بزدلی کی وجہ سے جہاد میں بھی شرکت نہ کر سکتا ہو اس کو چاہیے کہ اللہ کا ذکر کثرت سے کیا کرے. Nabi Kareem sallallahu alayhi wa sallam has said, whoever amongst you is too weak to bear the strain of keeping awake at night in worship. محمد رسول اللہ صلی اللہ علیہ وسلم میں آخر ورد زبائے میرے الہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ कोई कुछ चाहता है मैं तुझसे हूँ या रब तलबगार तेरा, नहीं दोनों आलम से कुछ मुझको मतलब, तू ही मतलूब मैं हूँ तालिब तेरा। उता अम्रकुम मीर इमदाद हक से तुझे गम है क्या, शीरी नस्तनाम शीर शक्कर मीश व जानम तमाम।
गुजरती थी और उस वो भी उनके ऐश में, उनके खाने पीने रहन सहन में कैसे उनकी जिंदगी थी, तो उसको न भूले जब हदीस पढ़ते हैं। लेकिन तर्जमतुल बाब को हमेशा सामने रखे कि क्या मकसद है यह हदीस पेश करने की। आगे फरमाते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम पहले इजाजत मांगनी चाहिए, खुद अपने घर में भी किसी को अंदर बुलाए तो पहले मालूम करो, और खुसूसन उस जमाने में जब मकानात इतने छोटे थे, एक ही कमरा था, तो पर्दा का एहतमाम पहले कर लो, उसके बाद फिर मेहमान को अंदर बुलाओ। तो ये भी एक बहुत बड़ी चीज है कि ऐसे नहीं, अपने घर में भी ऐसे मत घुसो। औरत ने आपके लिए हदिया भेजा, तो ये है कि खुराक जो हम खाते हैं उसका, इसकी बहुत ज्यादा अहमियत है। मकान हुजूर सल्लल्लाहु अलैहि वसल्लम का, वहां कैसे सब चीजें बिल्कुल पाक सुथरी साफ हलाल तैयब, फिर भी आप सल्लल्लाहु अलैहि वसल्लम ने पूछा मिनैन हाद मिनैन, इनके ऊपर मिले तो कहा यहां ना लुलू, यहां तो बहुत लुलू है। ऐसे ही श्रीलंका, उसका पहले नाम सीलोन था, असल में उसका नाम सैलान, सैलान पे है पानी के बहने की जगह, वहां बहुत ज्यादा पानी, जो थोड़े थोड़े फासले पे जाते नदी आती है, तो उन्होंने कहे सैलान। इसी बार देखा, उन्होंने कहा कि एक आदमी वहां का मकामी काला आदमी, वो जब तक के न आए जंगल में से और कश्ती पे सवार हो, उस वक्त तक हवा नहीं चलती, जहां उसने कश्ती में पांव रखे फिर हवा आती है और कश्ती चलती है, हम जाते हैं। एक मर्तबा बताया कि वहां ट्रेन का निजाम था, पुर्तगीज की हुकूमत थी, टॉयलेट तक भी नहीं जा सकता था, लेकिन ये बात बताया कि वो बिल्कुल जंगल, गांव में भी, गांव भी नहीं जंगल ही जंगल, लेकिन जो भी खाना घर में होता तो यही सवाल करते मैं नहीं नहा, ये कहां से है, यानी वहां तो न केंटाकी का सवाल और न मचाचो उसका सवाल, और न तो ये है कि आदमी को इसे बहुत जरूरी है, और इसे ऐसे नहीं कि हम गुजर जाए इस सबक से, लेकिन इसे सबक लो कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने वो अल्लाह ताला के बरगुजीद बंदे पाक साफ और लेकिन तहकीक फरमाई, तो हम भी हर जगह तहकीक करें कि ये खाना कैसे है। ये हदिया भेजा, आप सल्लल्लाहु अलैहि वसल्लम का मसला भी है और आप सल्लल्लाहु अलैहि वसल्लम की आदत शरीफा भी कि अगर वो सदका का माल होता तो सबको सुफा वालों को पहुंचा देते, गरीब लोग थे उनके लिए जायज था सदका वाजिबा यानी जकात वगैरह या सदका नाफिला, और अगर वो हदिया होता बोर्डिंग में रहते, वो इनका बोर्डिंग था वहीं रहते थे, लोग उनको सदका का माल देते थे उसी से वो खाते हैं, जैसे कि आज तक लोग मदर मदारिस पर खर्च करते हैं, पैसे देते हैं, लिल्ला देते हैं, जकात देते हैं गरीब नादार तलबा के लिए, तो ऐसे ही सुफा वाले भी थे वहीं, तो वो मंजूर कबूल नहीं होगा दोनों तरफ, तो एक तरफ जहां फजीलत है वहां तरफ दूसरे तरफ जिम्मेदारियां भी है। तालिब इल्म को बहुत सोचना चाहिए, अगर वो अदब अखलाक तवादु से अपने असातिज़ा बड़ों के सामने के साथ न रहे तो वो जाहिरी इल्म तो हो सकता है उसको मी आ जाए, लेकिन उसको तो वो उसको उनके वो चक्कर में न आए, उनको सोचना चाहिए मुझे पूरी जिंदगी, और अगर इल्म की बरकत और इल्म का नूर हासिल न हुआ تو یہ ہوتا ہے کہ آدمی کو پھر دینی خدمت کا موقع نہیں ملتا. بہت سے سمجھتے ہیں کہ ہمیں یعنی جب تک کہ یونیورسٹی کی ڈگری نہ میں اظہر میں جا کے پڑھا اور ان کی عربی بہت جید اور اعلی ہوئی, لیکن ان کو کیا کام ملا کہ ایمبسیز کے لیے کام کرتے تھے. اور کیا کام ایمبسی میں, جب ان کی میٹنگ ہوتی ہے تو ان کے لیے شراب خمر وہ حاضر کرنا اور لڑکیاں ان کے لیے پیش کرنا, بڑی آئل کا ہے. ہاں ماشاءاللہ بازے اللہ تعالی نے بہت کچھ مال بھی دیا, اس میں حرج بھی بالکل کوئی نہیں, لیکن عام متن طلبہ جو ہوتے ہیں وہ غریب ہوتے ہیں اور وہی اکثر کام کے ہوتے ہیں. جو ایسے غریب ہمارے بڑے بڑے علماء جو گزرے, اگر ان کے سوانح حیات کو ہم پڑھیں تو دیکھیں وہ بیچارے کتنے غریب تھے اور تناول فرماتے. اور سب سے اچھا مال جو ہے آدمی کے پاس جو آتا ہے وہ ہدیہ کا مال ہے. سب سے اول یہ ہے کہ جہاد میں جو مال غنیمت ہوتا ہے وہ, پھر آدمی کو جو ہدیہ میں ملتا ہے وہ, اور پھر جو آدمی کو میراث میں ملتا ہے, پھر آدر المؤمنین مابین الاصحاب عمر رضی اللہ تعالی کی روایت ہے. لیکن امیر المؤمنین ہے ہر ایک آدمی, آپ 50 طلبہ پڑھتے ہو تو 50 امیر المؤمنین نہیں بن سکتے, ایک ہی امیر المؤمنین بن سکتا ہے. اور پہلے سے امیر المؤمنین تو 50 میں سے ایک بھی نہیں بنے گا. تو یہ تمنا نہ کرے چلے جائے جہاں وہاں مکتب نہیں ہے, اور آپ محنت کر کے مکتب قائم کریں. آپ اپنی روزی اور دنیا کے چیزوں کی زیادہ فکر نہ کریں, اللہ انتظام کریں گے اور بعد میں اللہ تعالیٰ آپ کو اتنا دیں گے. ابھی حال میں شاید ایک آدھ دو ہفتے ہوئے مولانا خلیل صوفی ٹورنٹو کینیڈا میں, ان کا اتنا زیادہ ایسے مشہور معروف آدمی نہیں تھے اپنا کام, لیکن اتنے سارے لوگ آ گئے. پھر میں نے پوچھا تو معلوم ہوا کہ وہ ہمیشہ مکتب پہلی کلاس ہی کو پڑھاتے تھے. ان کو عجیب مہارت تھی بچوں کو شروع کرا دینے میں, حروف میں.